نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 100، آیت نمبر 41 سے 58، سورة الانفال. لیسن نمبر 100، آیت نمبر 41-58، سورة الانفال. اور دسویں پارے کا یہ پہلا سفر ہے. اگر آپ دیکھیں کہ پارا بھی نیا، اللہ کی قدرت ہے. میں نے بھی ابھی غور کیا، پہلے نہیں غور کیا. پیچھے تک 9 کا نمبر چل رہا تھا نا، تو 99 ہماری آخری ترتیب بنی. آج ہم دوسری دھائی میں آگئے نا 10، تو آج ہمارے سبق کی ترتیب میں بھی 100 شروع ہو گئے. آپ ماشاءاللہ 99 سیڑھیاں چڑھ چکے ہیں. اللہ اکبر کبیرہ. دعا کریں دل میں اپنے لیے کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب. کہ اللہ مجھے کسی اگلی سیڑھی پہ لڑکا نہ دینا. اور اپنے ان تمام ساتھیوں کے لیے دعا کریں جو پہلی سیڑھیوں پہ آپ کے ساتھ تھے اور بیچ میں مجبوریوں کی نظر ہوتے گئے، اور دعا کریں ہاتھ بڑھا کر ان کو واپس اوپر بلا لیں. کبھی بھی کسی بندے کا تصور رکھیں کہ جو نیچے رہ جائے، تو پھر تھوڑا سا نیچے ہو تو ہم ہاتھ دے لیتے ہیں تو آ جاتا ہے، لیکن جب بہت ہی نیچے رہ جائے تو پھر ہمت ختم ہوتی ہے. کبھی کسی کے ساتھ نے واک کی ہو یا ریس کی ہو یا کچھ، تھوڑا سا پیچھے ہونا تب کہتے ہیں آئی کین بیٹ دیم، چلو کم از کم میں مل لوں گی ان سے. تھوڑا سا آپ تیز چلتے ہیں، تھوڑا چلتے ہیں، وہ آپ مل جاتے ہیں. لیکن جب فاصلہ اتنا زیادہ ہو جائے نا، تو وہ ملنا مشکل لگتا ہے. تو آپ اپنی دوستوں، اپنے رشتے دار، ساتھیوں کے لیے یہی سوچا کریں کہ اس وقت ان کی ہمت کیوں نہیں ہے پڑ رہی، کیونکہ فاصلہ بہت بڑھ گیا. تو کیا کرنا چاہیے اس کے لیے؟ ان شاء اللہ کل کا سبق امیزنگ ہوگا اس بارے میں، یا مہاجر بنو یا انصار بنو. یعنی کل کے سبق کے لیے میں کہہ سکتی ہوں کہ پوری سورۃ الانفال کا آخری سبق ہے کل کا. آف کورس آج کے سبق میں بھی بہت کچھ ہے، لیکن بس یہ دعا کیجئے کہ اللہ تعالی ہم سے اس کا حق ادا کروا لے. سبق پہ چلتے ہیں. سبق کا بنیادی تھیم آج کا جو ہے، یہ اسلام کی ترتیب خوبصورت ہے. کس طرح سے ہر حق والے کو اس کا حق دیتا ہے اسلام، اور کیسے لوگوں کے ذہنوں میں اٹھنے والے سوالات کا جواب دیا جاتا ہے. پھر دوسری چیز آج کے سبق میں جو ہم پڑھیں گے وہ کیا ہے، کہ خوشی کو منانے کے کیا اصول ہیں. کیا ہم خوشی میں خوشی دینے والے کو ناراض کریں گے، یا ہم خوشی دینے والے کو راضی کریں گے. پھر اگلا آج کے سبق میں آپ کو جو بنیادی تھیم دکھے گا وہ کیا ہے، کہ اس غزوہ بدر کی فتح کس دلیل کی بنیاد پہ تھی. یعنی پیچھے غزوہ بدر کا ذکر شروع ہو چکا ہے، لیکن آج کی خاص بات کیا ہے کہ اللہ سبحانہ تعالیٰ کا طریقہ کیا ہے قوموں کی مدد کرنے کا. اور اس میں انشاءاللہ ہم اس سبق کے بالکل مٹ میں جب پہنچیں گے تو وہاں پہ بات کریں گے. پھر اسی طرح آج کے سبق میں ہمیں ایک اور چیز بھی دکھے گی، اور وہ کیا ہے کہ جب کسی گروہ کی تنظیم اور تربیت ہو چکتی ہے تو پھر وہ اعتراض کم کرتے ہیں. اصل میں آج کا سبق جو ہے ایک سوال کے جواب سے شروع ہو رہا ہے. آئیے صورت کے ساتھ چلتے ہیں، اور پھر انشاءاللہ جو بھی چیزیں ہمارے ساتھ ساتھ چلتی جائیں گی اس کو لیتے جائیں گے. لیکن آپ آج کے سبق کو پڑھتے ہوئے ضرور ترتیب کو سامنے رکھیے گا. ہمارے بہت سارے کاموں کے نتائج کیوں ٹھیک نہیں نکلتے؟ کیونکہ ہماری ترتیب ٹھیک نہیں ہوتی. سورت کے آغاز میں ہم نے سوال سنا تھا، یسلونک عن الانفال، یاد ہے آپ کو، کہ وہ آپ سے مال غنیمت کے بارے میں سوال کرتے ہیں. 40 آیتیں پڑھانے کے بعد آج اس کا جواب دیا جاتا ہے، اور جواب کا ذرا پہلا لفظ قابل غور ہے، توجہ فرمائیے گا، کہ وعلمو، اور علم حاصل کرو، جان لو. پہلا تو ایک خوبصورت ربط اس پہلے ہی لفظ میں دیکھ لیجئے کہ سوالات کرنے سے پہلے علم حاصل کرنا چاہیے. صحابہ کرام کا سوال ایک وقتی مسئلے کے حل کے لیے تھا. اللہ سبحانہ تعالیٰ ایک ابدی حل کا طریقہ بتاتے ہیں، اور وہ کیا، کہ علم حاصل کرو. آپ دیکھیں گے کہ وعلمو کا لفظ کئی بار اس بارے میں آئے گا، اور اسلام ہمیں علم حاصل کرنے کی رغبت دلاتا ہے. اسلام کا پہلا سبق اقرا، پہلی وحی کا پہلا لفظ، فاؤنڈیشن آف دی اسلامک ریولیوشن از اقرا، پڑھو، علم حاصل کرو. آدم علیہ السلام کا پہلا تذکرہ قرآن میں وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا، اور سکھا دیے آدم کو اللہ نے سارے کے سارے نام. پھر آپ دیکھیے کہ نبی صلی اللہ علیہ وسلم کی زندگی کو سامنے رکھے جائے مکی اور مدنی دور کو، تو علم کی اہمیت آپ کو بہت اچھی طرح دکھے گی. ایک پوری سورت قرآن پاک میں سورت قلم کے نام پہ، قرآن پاک کی سب سے معروف سورت شاید سورت الرحمن میں آغاز میں کہہ دیا الرحمن علم القرآن، تو آپ علم سے کٹ نہیں سکتے. اگر آپ اپنے ایمان اور اسلام کی حفاظت چاہتے ہیں تو آپ کو علم کا پانی دیتے ہی رہنا پڑے گا، اس کے بغیر نہیں. اور جو سوال صرف سوال برائے سوال ہوتے ہیں وہ زیادہ دیر پا نہیں ہوتے. تو کا وعلمو، اور جان لو، علم حاصل کرو، تمہیں سب باتیں پتہ چل جائیں گی. کیا؟ انما غنیمتم من شیئن، جان لو کہ جو بھی غنیمت تم کو حاصل ہوئی ہے. انما جو ہے نا اصل میں دو لفظ تھے، ان اور ما. ما یہاں الذی کے معنوں میں ہے، جو یعنی جو چیز تمہیں ملی. غنیم تم کا لفظ غین نون میم ہے. غنیمہ کہتے ہیں بکری کو عربی میں، ٹھیک ہے. غنیمہ شیون کہتے ہیں کسی چیز کا بغیر کسی بدل کے حاصل کرنا. شروع میں دشمن سے جب لڑائی ہوتی تھی نا تو دشمن اپنے ساتھ بکریاں لے کر آتے تھے، کیونکہ اس وقت کیسٹس ہی یہی تھے. جب لڑائی کی صورت اختتام پہ پہنچتی، جو فریق ہار جاتا وہ اپنی بکریاں میدان جنگ میں چھوڑ کے بھاگ جاتا تھا، تو وہ دشمن کو مل جاتی تھی. تو گویا کہ بکریوں کا ملنا، سمجھ آ رہی ہے بات؟ یعنی لفظ غنیمت میں بکری کیوں ہے؟ کیونکہ شروع شروع میں مال غنیمت جو کہ دشمن سے حاصل ہوتا ہے اس میں بکریاں ہی ہوتی تھی. پھر آہستہ آہستہ دشمن سے حاصل ہونے والی ہر چیز کو غنیمت کہنے لگے. اب آپ اردو میں ایک لفظ بولتے ہیں، چلو اسی کو غنیمت سمجھو، یہ وہی لفظ ہے، یعنی جو ملتا ہے لے لو. اور لفظ غنیمہ، اور شروع میں کیا پڑھا تھا؟ یسألونک عن الانفال، وہاں کیا لفظ تھا؟ نفل، انفال، سیم چیز ہے، وار بوٹی انگلش میں کہیں گے. وہاں نفل سے بھی پتہ چل گیا کہ مسلمان کی جنگ اور جدال اور اس کا دین کے کاموں کے اللہ کے راستے میں نکلنے کے کاموں کا مقصد مال نہیں ہوتا، علاقے نہیں ہوتے، شہرت نہیں ہوتی، لیکن یہ غنیمت کے طور پہ راہ چلتا مل جاتا ہے، یہ اللہ کی دین ہے. حدیث میں آتا ہے کہ جو دنیا کے پیچھے بھاگتا ہے اللہ اس کو دنیا کے پیچھے پریشان کر دیتا ہے، اور جو بندہ اس دنیا کے پیچھے بھاگنے کی بجائے آخرت کو اپنا مقصد بنا لیتا ہے اللہ سبحانہ تعالیٰ اس کو آخرت دے دیتے ہیں. نتیجہ کیا نکلا اس ساری بات کا؟ کہ وہی مقصد جس کا آغاز سورت کے شروع میں بیان کیا گیا تھا اس کو یہاں دہرا دیا گیا، کہ تمہیں پتہ ہونا چاہیے کہ اللہ تعالیٰ نے جو بھی مال اپنے راستے میں لوگوں کو دیا ہے وہ کیوں دیا ہے، وہ اللہ کی طرف سے ایک مفت کی چیز ہے، ٹھیک ہے. اس کے علاوہ تمہارا مقصد یہ نہیں ہے، جو مل جائے لے لو، کیونکہ یہ جنگ کا بدل نہیں ہے. دیکھیے یہاں سمجھ لیجئے، آپ جنگ کو اللہ کے راستے میں نکلنے سے ریلیٹ کر لیجئے گا. ایک مجاہد کیوں نکلتا ہے؟ تاکہ اللہ کا کلمہ بلند ہو، دشمنوں سے حفاظت ہو. ایک مجاہد فی سبیل اللہ جو اللہ کے دین کی شہادت کی گواہیاں دیتا ہے وہ کیوں نکلتا ہے؟ تاکہ اللہ کا کلمہ بلند ہو. ٹولز کا بس فرق ہے، نیت ایک ہی ہے. مجاہد جو قتال کرتا ہے اس کے ہاتھ میں تلوار ہوتی ہے، اور وہ مجاہد جو شہادت فی سبیل اللہ کی شہادت حق کی گواہی دیتا ہے اس کے ہاتھ میں کچھ لرننگ ٹولز ہوتے ہیں، جیسے آپ کے ہاتھوں میں قلم ہے. ٹولز فرق ہے، نیت ایک ہے. آپ کی نیت اگر اس وقت علم حاصل کرنے کی یہ نہیں ہے کہ میں یہ علم سیکھوں، پھر آہستہ آہستہ اس پہ عمل کروں، پھر میرے دل میں دین کا درد پیدا ہو، پھر آہستہ آہستہ مجھے دین میرے بچوں سے، میرے گھر، میرے مال، میری چیزوں سے پیارا ہوتا جائے، اور آہستہ آہستہ میں اس دین کی خدمت کرنے والی بن کے اس دنیا سے جاؤں، تو سمجھ لیجئے اس نیت کے بغیر آپ سیکھ رہے ہیں تو یہ آپ اپنی ذات کے لیے سیکھ رہے ہیں، اور اس نیت سے سیکھ رہے ہیں تو انشاءاللہ آپ اللہ کے لیے سیکھ رہے ہیں. مقصد ایک ہے کہ ہم مسلمان اس خوبصورت علم کو عام کریں، اور تاکہ لوگ بیچارے مشکلات سے بچ جائیں. لہذا فرمایا کہ جو تم نے غنیمت کا مال حاصل کیا ہے اس کی اب بانٹ کیا ہے، اب تمہیں سوال کا جواب دیں گے ہم. تم تو اتنی جلدی ان معاملات میں الجھ گئے تھے کہ مال کدھر جاتا ہے، کون لیتا ہے، کہاں آتا ہے، کس کے پاس جاتا ہے، नहीं, आप तरबियत हो गई, 40 साल के तकरीबन हो गए, 40 आयतों में वो सारी बातें, आयत के शुरू की याद कर लीजिए, असली हुजात अबैनिकुम, लड़ाई झगड़े छोड़ो, अपने आप को जरा मुख्ता करो, तुम्हारा जरा जहनी उफक तो बुलंद हो जाए, तुमने तो कभी इतना कुछ देखा ही नहीं, थोड़े से तुम परेशान हो गए, अब आ गए हो, अब तुम्हें शामिल करेंगे इन सारी बातों में, और ये तुमने ही करना है काम, सिर्फ अभी तरबियत और तंजीम के मराहिल में हो, लिहाजा आप सुनो, फान लिल्लाही, अब यहां से आप जरा थोड़ी सी केयरफुली सुनिएगा, पस बेशक अल्लाह ही का है, फान लिल्लाही, पस ये अल्लाह ही का है। अगर इधर रुक जाएंगे ना तो क्या लग रहा है कि ये माल गनीमत जो दुश्मन से मिला ये अल्लाह का, अल्लाह का माल है, वो खुद तुम्हें बता रहा है कैसे सीखना, तुम उसमें क्यों परेशान हो, सिंपल सी बात समझ आ रही है इसमें कि ये सब कुछ अल्लाह का है। लेकिन ये हम यहां नहीं रुकेंगे, फान लिल्लाही खुमुसहु, बस इसका पांचवा हिस्सा तो अल्लाह के लिए है, ठीक है। यहां अगर आप चले आयत पूरी कर लें, फिर मैं आपको एक छोटी सी तस्वीर बनवाती हूँ एक्टिविटी के लिए, वरना ये आयत समझ नहीं आती, ठीक है। इसका पांचवा हिस्सा अल्लाह के लिए है, फिर आगे नंबर 2 लिखे, वलिर रसूली, और रसूल के लिए, वली जिल कुर्बा, और कराबत वालों के लिए, ये जिल कुर्बा के नीचे लिखिए नबी सल्लम के रिश्तेदार, ठीक है, कराबत वाले, फिर वल यतामा, और यतीमों के लिए, वल मसाकीनी, और मिसकीनों के लिए, वबने सबील, और मुसाफिरों के लिए, ठीक है। ये सब कुछ कब होगा, इन कुंतुम आमन्तुम बिल्लाही, अगर तुम ईमान लाते हो अल्लाह पर, ठीक है। और ये सारा मामला कब पेश आया, वमा अनजलना अला अब्दिना, और इस पर भी तुम ईमान लाते हो जो हमने नाजिल किया अपने बंदे पर, कब, यौमल फुरकानी, फैसले के दिन, कौन सा वो दिन था, यौमल तकल जमान, जिस दिन दो फौजों का टकराव हुआ, ये सब कैसे हो गया, कवल्लाहु अला कुल्ली शैइन कदीर, अल्लाह ताला हर चीज पर कुदरत रखने वाला है। एक आयत में बहुत ही कुछ है, पहली बात पे तो हम बात कर चुके वालमु इल्म पे, अगली चीज जो इस आयत की बड़ी अहम है वो माले गनीमत की बांट है, तो ये समझ कोई नहीं आती आम हालात में, अभी आपने बस 5-6 नाम सुन लिए, खुमुस का लफ्ज सुन लिया, अल्लाह का नाम सुन लिया, रसूल का सुन लिया, तो थोड़ा सा इसको पीछे से लेके चलते हैं। इस्लाम से पहले रिवाज क्या था कि दुश्मन से जो माल मिलता, जंग खत्म होने के बाद आपस में लोटी पड़ जाती, जिसको अपनी जुबान में कहते हैं, कह लीजिए कि दुश्मन से तो वो जीत जाते थे और बाज दफा आपस में हार जाते थे, आपस में ही लड़ते थे, ओहदों पे ही लड़ाइयां शुरू हो जाती थी, ये चेयर पर्सन होंगे कि नहीं होंगे, और ये प्रेसिडेंट है कि ये प्राइम मिनिस्टर है, ये शूरा में ये वो है, ये होता है। दुख के साथ कहूंगी कि आज भी मुसलमानों के कुछ इदारों में ये चीजें दिखती हैं, और खास तौर पे मस्जिदों में, मदरसों में कम होंगी, जहाँ इल्म होगा ना वहां ये मसले नहीं होते। और अल्हम्दुलिल्लाह हमने पिछले अपने जितने साल, 10-15 साल का करीब का भी सफर देख लें, हमने कभी अपने साथियों में ये झगड़े नहीं देखे, क्योंकि इल्म है ना, वालमु इल्म इतना खूबसूरत तरीके से तजकिया कर देता है कि बंदा इन टाइटल्स को भी गनीमत समझता है कि मुझे ओहदा कोई मिला, मुझे बड़ा बना दिया, मैं इसके लिए तो काम ही नहीं कर रही, मुझे तो बस काम करना है। लेकिन जब तजकिया के बगैर बंदे को मस्जिदें और इदारे मिल जाते हैं ना, तो झगड़े इतने होते हैं कि फलां मस्जिद में मैनेजमेंट के झगड़े हैं, सुना मैं अपने ये मसला, वहाँ ऑर्गेनाइजेशनल प्लान में झगड़े हैं, वहाँ ये सुकम है, इल्म पीछे रह जाता है। फिर इसके बाद अब क्या होता है कि अल्लाह सुब्हान तआला ने यहाँ ये बात बता दी कि देखो माले गनीमत की बांट अल्लाह करेगा। पहले दौर में लोटी थी, फिर एक और तरीका क्या था पहले दौर में कि जब दुश्मन से माल मिलता, पूरे का पूरा काफले के लीडर को मिल जाता, वो अमीर तो नहीं उसको कहते थे, कायद कह लें, कोई उनका सरदार कह लें, उसको मिल जाता था। इस तरह वो लोग जिन्होंने इसमें हिस्सा डाला होता था, जो काम भी करते थे, उनको कुछ नहीं मिलता था। तो लिहाजा अल्लाह ताला ने यहाँ ये बता के तफसील से जवाब दिया, सिर्फ वहां इतना कह दिया था कि देखो ये फतह अल्लाह की मदद से हो रही है, और माले गनीमत अल्लाह रसूल का, तुम झगड़े छोड़ दो, और अब पांचवा हिस्सा अल्लाह का और रसूल का, और बाकी ये कैसे, इसको जरा समझ लीजिए, जो अल्लाह और उसके रसूल का पांचवा हिस्सा है ना, यहाँ उसके फिर 5 हिस्से हैं, नोट कीजिए, ये जो जितनी तरतीब है ना, कि जो माले गनीमत है दुश्मन से हासिल होता, उसका 1/5 जो है ना वो अल्लाह और उसके रसूल के नाम पे डाल दिया। सवाल पैदा होता है कि बाकी किधर जाएंगे, 4/5 जो पीछे रह जाएगा ना, वो जिहाद में हिस्सा लेने वालों के लिए होगा। आप एक पेंसिल लेके आप ऐसे एक लाइन बना ले, आप देखेंगे ये समझे कि दुश्मन से मिलने वाला माल है, ठीक है। अब इसके पहले हम 5 टुकड़े करेंगे, 1 2 3, लेट्स सी अगर ये 5 इंच की पेंसिल है, ठीक है, इसके 5 हिस्से किए तो एक एक इंच के 5 टुकड़े हो गए। इसमें से बस एक हिस्सा, 1 इंच का जो है ना, ये है लिल्लाही वले रसूल, ठीक है, और पिछले 4 हिस्से जो एक एक इंच के ना, ये उस मैदाने जंग में जाके लड़ने वालों के लिए, उसका यहाँ तस्करा नहीं है तफसील से, लेकिन हदीस में जाके पढ़े उसका फिर हिस्सा, ये जो जिनको दिए वो किसको, जो पैदल गया उसका एक हिस्सा, खुद गया उसका हिस्सा, जो अपना घोड़ा भी ले गया उसके 2 हिस्से, यानी इन 4/5 को तो छोड़ दिया। अब इस 1/5 जो है ना, 1 इंच, इसके फिर आगे 5 हिस्से कर दिए गए जिसका तस्करा इसमें आ गया। बात वाजे, यहाँ थोड़ी सी बात समझ लीजिए कि ये सारी तरतीब बताने का मकसद क्या था। नबी सल्लल्लाहु अलैहि वसल्लम जब तक मक्का में थे तिजारत करते थे, अल्लाह ताला ने आपको इतनी ज़हनी सलाहियतें दी थी कि आपने हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा के माल की इतनी खूबसूरत बांट की कि उनको दूसरे लोगों से दुगना नफ़ा हुआ। पीछे सुन चुके हैं आप ये जिक्र गालिबन, कि आप बेहतरीन तरीके से मनी मैटर्स को मैनेज करते थे। कुछ लोग अपने माल की भी मैनेजमेंट बड़ी अच्छी करते हैं, तो वो दीन के कामों की भी मैनेजमेंट बहुत अच्छी करते हैं, और दूसरी तरफ ऑपोजिट मामला भी होता है। अब क्या हुआ, इस्लाम आ गया, दावत कुम फंजिर, एक दम खत्म होने वाला सिलसिला शुरू हो गया, रातों को अल्लाह के लिए खड़ा होना और दिन को दूसरी तरफ खड़ा होना। नतीजा क्या हुआ कि आपका कारोबार ठप होने लगा, ऑफकोर्स सीधी सी बात है, उसमें फाके पड़े। सोचिए, हजरत खदीजा रजी अल्लाह ताला अन्हा ने अपनी सारी दौलत अल्लाह के नबी को नजर कर दी। देखिए, ये भी किस्मत वाले लोग होते हैं। मैं इन सारी चीजों पे बहुत गौर करती हूँ कभी, कि अल्लाह सुबहान ताला ने जब दीन के काम कराने होते हैं ना, तो आपको कि एक ऐसे जरिए से सोर्स ऑफ इनकम दे देता है, मिन है सुला यहतसिब। लोग सोच में पड़े रहते हैं कि फलां का सोर्स ऑफ इनकम क्या है, लेकिन अल्लाह सबाब कैसे बनाता है। नबी को कारे नबुवत में इतना उलझा दिया कि कमाई ना सके, तो एक दौलत वाली बीवी दे दी। बीबी खतीजा की कमाई, उनका जो माल था, जो उनका था, उस पे मक्का के 13 साल सर्वाइवल हुआ, और उसके भी नतीजे में आपको पता होगा कि 3 साल तक शबे तालिब में बनु हाशिम को जमा कर दिया गया था, दरख्तों के पत्ते खाए। हजरत खतीजा की वफात में एक बहुत बड़ी वजह यह है कि वो 3 साल के फाके और सख्तियां जो शबे अभी तालिब में थे। और आपको शायद पता कि नहीं पता कि उस घाटी में जो बंद कर दिया गया था ना, वो सिर्फ मुसलमानों को नहीं किया गया था, कुफार को भी कर दिया गया था कि तुम इनके खानदान से हो, रहो इनके साथ। सोशल बाइकॉट, इकोनॉमिकल बाइकॉट, बाहर से कोई काफला आता, भारी कीमत पे मक्का वाले पैसे चीजें खरीद लेते, मुसलमानों के पास खरीदने के पैसे भी ना रहते और माल भी ना होता, रातों को छुप छुप के जाके कहीं से गल्ला अनाज लेके आते थे, चलता रहा, बस वो कहना चाहिए हैंड टू मॉश थे, और इस तरह से आपकी जिंदगी की बसर होती रही, क्योंकि उस वक्त तक आपका कोई कहता ही नहीं। और जिसने ये दीन की मुश्किलात नहीं सही, उसको कोई हक नहीं कि दीन से कल कोई बेनिफिट ले। आज आप दीन के लिए अगर सब कुछ लगा देते हैं ना, तो कल दीन आपको अपना सब कुछ देने को तैयार होता है, ये अल्लाह की सुन्नत है। अब क्या हुआ, हिजरत हुई, हिजरत के नतीजे में नबी सल्लल्लाहु अलैहि वसल्लम मक्का से मदीना आ गए, ठीक है। अब जब आप मक्का से मदीना आए, तो अब तो वो कह लीजिए कि पहले तो सिर्फ दावत का काम था मक्का में, देखिए ना, अब तो खुद बस दावत दे रहे थे, कोई उस वक्त में आपके जिम्मेदारियां नहीं थी मैनेजमेंट की। आप कह लीजिए कि उस वक्त तक आप सिर्फ क्या कर रहे थे, एकेडमिक इशू लेके चल रहे थे, तालीम दे रहे थे। मदीना में आके आपको मैनेजमेंट भी करनी पड़ी, क्योंकि नया काम था, मस्जिद नबवी की तामीर से लेकर आप पढ़ेंगे मीसा के मदीना और ज्यूस के समाहदे और हर जंग में। नतीजा क्या हुआ कि अल्लाह के नबी ऑक्यूपाइड हो गए, बिल्कुल इतने मेंटली स्टक हुए कि आपके पास इतना भी वक्त नहीं था कि आप अपने घर वालों की जरूरत के लिए माल कर सकें। ये फन अल्लाह वाले रसूल में अल्लाह गजवा बदर में पहले ही साल में नबी सल्लल्लाहु अलैहि वसल्लम का हिस्सा डालता है। अब अल्लाह के नबी को इज्तमाई पैसों में से जो माल गनीमत मिलेगा उसमें से हिस्सा मिलेगा। इंसान थे ना, कम भी खाते होंगे, खाते तो थे, कम भी पहनते होंगे, पहनते तो थे। जिंदगी में इंसान की जरूरियात होती हैं, कोई कम रखता है, कोई ज्यादा रखता है, लेकिन होती हैं। जिस दिन मर जाता है उस दिन सब खत्म, वही चीजें उस दिन लोग पकड़ के किसी ईदी ट्रस्ट को दे आते हैं ये चारपाई थी, ये फलां था, ये फलां था, लेकिन जिंदगी में वो चार चार चीजें उनको जमा करते हैं फिर भी ढेरी लग जाती है। तो लिहाजा यहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम की माश का इंतजाम किया गया, साथ ही साथ आपके कराबदार अहलो याल 9 घर थे। आप इमेजिन तो कीजिए कि आप एक ब्रेड लाते हैं तो शायद 1 पाउंड की आती होगी, तो चले 9 ब्रेड्स लाने वाला 1 पाउंड की ना सही, को 50 पैनी की ब्रेड लाता होगा, 5 पाउंड तो उसको भी चाहिए ना। देखिए कहने और सुनने में बहुत फर्क होता है। अगर मांगते ही रहते तो मुझे खाना दे दो, उधर से खिला दूं, उधर खिला, तो कोई इज्जत की बात थी? तो अल्लाह अपने नबी की जिम्मेदारियों को आसान दर्जे से और बाइज्जत तौर पे पूरा करने की यहाँ बात करते हैं कि ये सब मुस्तकिल तौर पे अल्लाह के नबी को मिलेगा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहदीस से ये बात मिलती है कि लोगों, ये अल्लाह का माल है, इसमें से मेरा कुछ नहीं सिवाय खुमस के। अब ये पांचवा हिस्सा बैतुल माल में से अल्लाह के नबी को दिया, इसमें से आप अपने जाती खराजात पूरे करते, इस वाजिब मुतहरात के खर्चे पूरे करते, उनको ना नफका देते, और आपके जो कराबदार थे जिनकी किफालत थी उनकी भी करते। अब यहाँ छोटी सी बात करके अगले हिस्से पे चले जाते हैं। नबी सल्लम की जिंदगी में तो ये सब था। सवाल पैदा होता है कि अल्लाह के नबी की वफात के बाद लिर रसूल के हिस्से का और वली जिल कुर्बा का क्या हुआ? क्लियर है ना सवाल? तो इसके बारे में उलमा की दो तीन मुख्तलिफ राय हैं। कुछ कहते हैं नंबर 1 फर्स्ट तफसीर इस आयत की कि नबी सल्लल्लाहु अलैहि वसल्लम की वफात के बाद अल्लाह के नबी का हिस्सा खत्म, जब आपका खत्म तो साथ ही वाली जिल कुर्बा उनके कराबदारों का भी खत्म। एक राय यह है कि खत्म हो गया। दूसरी राय है कि नहीं, अल्लाह के नबी के बाद अब जो भी मुसलमानों का खलीफा होगा, अमीर होगा, अमीर लश्कर होगा, जिसको जो भी नाम दे दें, अल्लाह के नबी का हिस्सा उसका बन जाएगा और जिल कुर्बा में वो हिस्सा बन जाएगा उसके रिश्तेदारों का। कुछ कहते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद अल्लाह के नबी का हिस्सा तो खत्म, क्योंकि आप फत हो गए थे, लेकिन आपके रिश्तेदारों का हिस्सा कायम रहेगा। तो ये तीन मुख्तलिफ राय हैं, जिसमें आज इसमें से अमली तौर पे कोई सिचुएशन ही नहीं है। अब सवाल पैदा होता है कि अल्लाह के नबी को तो ये हिस्सा मिल ही रहा है, लिल्लाह ही क्यों कहा गया? ये भी एक नुक्ता नोट करें, लिल्लाह ही वलिर रसूल, रसूल के ऊपर तो लग रहा है ना पर्सनली, अल्लाह पे कहाँ लग रहा है? हालांकि आगे चीजों का फर्क अलग पता चल रहा है। तो लिख लीजिए कि अल्लाह का लफ्ज यहाँ तबरुकन है, तबरुक बरकत के लिए, जैसे कि हर चीज में अल्लाह का हिस्सा है, अल्लाह हर चीज का मालिक है, हुक्म उसका है। यहाँ अल्लाह और उसके रसूल के हिस्से से मुराद रसूल ही का हिस्सा है। तो बात वाजे हो गई, सारे माले गनीमत के 5 हिस्से किए जाएंगे, 4 हिस्से मुजाहिदीन फी सबीलिल्लाह जो उस जंग में थे उनके लिए थे, ये थे वो 4/5 हिस्सा जिसपे मुनाफिकों की बाद में रालें टपकती थी। आगे आप सुनेंगे सूरह तौबा में, क्योंकि जब इतना हिस्सा बट रहा है, आप देखें ना इस पेंसिल का 1 इंच मिला है ना अल्लाह के नबी को और गरीबों को, 4 हिस्से तो जंग करने वालों को है। अब जंग करना नहीं चाहते थे, जब जंग खत्म हुई पता चला इनको तो इतना माल मिला और बांट दिया जाता था, घोड़ों के घोड़े, जिरों की जिरें, कीमत इतना माल मिलता था। इस्लाम के इब्तदाई दौर में तो सबसे बड़ी मुसलमानों की जो सर्वाइवल थी वो माले गनीमत थी। आगे आप सुनेंगे इंशाल्लाह गज़वा खैबर में जमीनों के टुकड़े मिले थे सहाबा को, कैन यू बिलीव, 2 प्लॉट आपके, 4 आपके, 6 आपके, क्योंकि आप अल्लाह के रास्ते में निकली हैं। अब ये प्लॉट मिलते देख कर फिर मुनाफिकों की रालें टपकती थी, और फिर अगला 11वां पारा आप देखेंगे, या तज़िरूना इलैकुम, फिर माजरते मकरते हुए आपके पास आ जाते थे, नहीं एक्चुअली ये मजबूरी थी, मसला था, दिल तो मेरा आपके ही साथ था, ख्वाहिश तो बड़ी थी, रहता तो बहुत था। तो वो लोग जो मैदान जंग में लड़ने नहीं आते थे ना, माले गनीमत के इन 4 टुकड़ों को देख कर वो फिर बाद में तड़पते थे, लेकिन अल्लाह के नबी जो थे वो उन लोगों को देते थे हिस्सा। एक हिस्सा जो पैदल चलता था उसको 1 हिस्सा मिलता था और सवार को 3 गुना मिलता था। ठीक है, यहाँ ये बात भी नोट कर लीजिए कि इस्लाम से पहले एक ऐसा भी दौर आया कि माले गनीमत के माल को खुले मैदान में ये लोग रखते थे और आसमान से आग आती थी और उस माल को जला देती थी, गोया कि वो कहते थे हम दुश्मनों से हासिल किया हुआ माल जो है वो हासिल नहीं करेंगे। ठीक है, एक छोटी सी चीज और नोट कीजिए कि जो लड़ाई के नतीजे में माल मिल रहा है ना, इसको तो गनीमत कह रहे हैं। बाज दफा लड़ाई नहीं होती थी, सुलह हो जाती थी, लड़ने गए सुलह हो गई, जिजिया खराज, यानी बगैर लड़ाई के जो हिस्सा मिलता है उसको माले फई कहते हैं। कैसे लिखेंगे पहले समझ लें, फी लफ्ज होता है ना, फी, बस फी लिखें, फा पे जबर डाल दे जेर की जगह और ऊपर छोटा सा हमजा आगे डाल के उस पर तनवीन डाल दे, माले फई। आपसे सवाल किया जा सकता है کہ غنیمت اور مال فہ میں کیا فرق ہے. تو مال غنیمت جنگ کے بعد حاصل ہوتا تھا, اور مال فی کون سا تھا؟ جو لڑائی کے. کبھی کبھی غنیمت کو بھی فی کہا جاتا ہے, یہ دونوں لفظ آنے والے ہیں اس لیے آپ کو بتاتی ہوں. اور من شعین سے یہاں ایک اور بات بتا دی, چھوٹی سے چھوٹی بڑی سے بڑی. من شعین چھوٹی چیز بھی بڑی بھی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے مال غنیمت میں سے ایک رسی چھپا لی اس کے اوپر بھی پکڑ ہے. ایک واقعہ ایسا جنگ میں ہوا تھا کہ جب مال غنیمت کا مال جمع ہوا تو ایک شخص نے صرف ایک رسی چرائی تھی, چھوٹی سی رسی, تو اس کے اوپر اس کو جہنم کی وحی دی گئی. پھر وہ بعد میں لے بھی آئے لیکن اللہ کے نبی کا غصہ تھا اس کے اوپر. تو یاد رکھیے کہ یہ بڑی تلوار ہوتی ہے, اللہ ہی اس کو آسانی سے نبھا دے تو نبھا دے. کام تو انسانوں نہیں کرنے ہیں, لیکن اجتماعی مال کو صحیح جگہ پہ لگانا اور لگوانا یہ بس اللہ کی مدد کے بغیر نہیں ہو سکتا. پھر اس کے بعد آپ دیکھیے کہ یہاں جو بات کی گئی کہ اللہ کے نبی کو جو حصہ دیا گیا اس میں سے پھر آگے دوسروں کو بھی حصے دیے جاتے تھے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, مسند احمد کی روایت ہے اور نسائی کی, والخمس مردود علیکم, کہ جو میرا پانچواں حصہ ہے وہ بھی تو مسلمانوں ہی کے فائدوں پہ خرچ ہوتا ہے. یعنی اللہ کے نبی جو اپنی ضروریات سے زیادہ ہوتا تھا اس کو بھی خرچ کر دیتے تھے اللہ کے راستوں میں. اب اس کے بعد کیا ہوتا ہے, یہ سارا کچھ ہو کے کام ختم ہو گیا. اب آگے پھر دیکھیے گا کہ مال غنیمت کے ناطے سے غزوہ بدر کا تذکرہ چل رہا ہے, اللہ سبحانہ تعالیٰ یاد کرواتے ہیں. اور اس سے ایسے لگتا ہے کہ جیسے یادیں انسان کے جذبوں کو بھارتی ہیں. انسان جو کام بھی کر رہا ہوتا ہے نا, اگر تھوڑے تھوڑے عرصے کے بعد اس کو تھوڑا سا دہرا لے تو اس کے جذبے زندہ رہتے ہیں. اسی لیے اللہ تعالیٰ فرماتے ہیں کہ ممان ذلنا علی عبدینہ, اور جو ہم نے نازل کیا اپنے بندے پہ, کب؟ یوم الفرقان, فیصلے کے دن. یہاں یوم الفرقان سے کیا مراد ہے؟ غزوہ بدر. سوال پیدا ہوتا ہے کہ یوم الفرقان کیوں کہا جاتا ہے غزوہ بدر کو؟ تو لکھ لیجئے کہ مسلمان تو مسلمان, کفار کے بھی مطابق غزوہ بدر کے دن اس بات کا فیصلہ ہو گیا تھا کہ کون حق پر ہے اور کون حق پہ نہیں ہے. نبی صلی اللہ علیہ وسلم جو تھے, آپ پیچھے پڑھ چکے ہیں کہ کس طرح میدان جنگ میں جب نکلے تو اس وقت ابو جہل تک نے آ کے یہ کہہ دیا تھا کہ اللہ جو آج تیری نظر میں حق پہ ہے اس کو تو فتح دے دے. تو یوم الفرقان نے اسلام کا حق پہ ہونا اور باطل کا باطل میں ہونا ثابت کر دیا تھا, اس لیے اس کو فرقان کہا. دوسری اس کی ایک اور وجہ بھی نوٹ کر لے, اور وہ کیا ہے کہ بعض اوقات غلط سے غلط کام کرنے والا بھی خود کو ٹھیک سمجھ رہا ہوتا ہے. غزوہ بدر نے اس بات کا فیصلہ کر دیا تھا کہ جو لوگ آج اللہ کے راستے میں نکلے ہیں وہی حق پہ ہیں. اور فرق, اللہ کی مدد کس کے ساتھ آتی ہے کس کے ساتھ نہیں آتی, اس کا فرق پیدا کر دیا تھا. پھر اسی طرح آپ دیکھیے کہ نازل کیا ہوا تھا, ماں سے کیا مراد ہے یہاں, اللہ کے نبی پہ یوم الفرقان کو کیا نازل ہوا تھا؟ تو نمبر ایک فرشتے, غیبی مدد, نصرت الہی, پیچھے پڑھ چکے ہیں نا, وہ ان یوژل قسم کی بارش جس نے ظاہری گندگی سے تو پاک کر ہی دیا, دلوں کے کیننے اور اٹھنے والے خیالات کو بھی دور کر دیا. تو اللہ تعالیٰ کی طرف سے آنے والی مدد کی طرف اشارہ ہے کہ جو کچھ نازل کیا. یوم التقى الجمعان, جس دن لڑی تھی دو جماعتیں, وہ کون سی جماعتیں تھیں؟ ایک مسلمانوں کی جماعت اور دوسری ابو جہل کی. یہاں آپ نوٹ کیجئے گا, پچھلی دفعہ ہم نے پڑھا تھا تو مشرکوں کی بھی دو جماعتیں تھیں, ابو جہل کا گروہ اور ابو سفیان کا, ٹھیک ہے؟ تو یہاں یوم التقان سے امت مسلمہ اور ساتھ ہی ساتھ ابو جہل کا گروہ تھا. یہ سب ہو گیا اللہ کی مدد سے, کیونکہ واللہ علی کل شیء قدیر, اللہ تعالیٰ قادر ہے ہر چیز پہ. یہاں دیکھیے کہ اللہ تعالیٰ نے یہ بات کیوں کہہ دی, ان کنتم آمنتم باللہ, یہاں پھر ایمان کی بات آ گئی. اور وہ کیا ہے کہ جس کو اللہ کے اوپر یقین جتنا ہوگا اتنی اللہ کی مدد آئے گی. وہ فرشتے کسی کو نظر نہیں آ رہے تھے, لیکن وہ لوگ جو یومنون بالغیب پہ ایمان رکھتے ہیں انہی کا ساتھ یہ معاملہ ہوا. جبرائیل علیہ السلام وحی لانے والے وہ تھے, جب جبرائیل کی لائی ہوئی وحی پہ ایمان تھا, یہ جملہ غور سے لکھیے گا, جن لوگوں کو جبرائیل کے ذریعے سے لائی گئی وحی پر ایمان تھا ان کو ہی فرشتوں کی مدد ملی. देखिए, जो खामोश यकीन रखते जाते हैं ना, उनको और नेमतें भी मिलती हैं, और जो क्यों क्या कब कैसे में पड़ जाते हैं ना, उनसे नेमत छिन जाती है। अल्लाह ताला कहते हैं कि जिब्राइल की वही पे ईमान लाने वालों को जिब्राइल की तरफ से उनकी फौज के साथ आने पर भी यकीन है, और जिनको यकीन नहीं है वो कहते हैं फरिश्ते कैसे उतर सकते हैं, वो नहीं मानते। लिहाजा यहाँ ईमान की बात से पता चल गया कि अल्लाह के फैसलों को खुशी से मानने वाले अल्लाह की मदद और उसको पाते हैं।